यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जात जातिका नाममा जनतालाई भाड्ने र विभाजित गर्ने प्रयास भइरहेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको चासो। संविधान र कानून विपरीतका गतिविधि नगर्न आग्रह। महँगी र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण। सुदूरपश्चिम विश्वविद्यालयबाट विभिन्न संकायका 1377 विद्यार्थी दीक्षित। पर्याप्त वर्षा नहुँदा काठमाण्डु उपत्यकाको वायु प्रदूषण उच्च। र इरानी क्षेप्यास्त्रबारे अमेरिकाले अघि सारेको वार्ता प्रस्ताव इरानद्वारा अस्वीकार।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सुदूरपश्चिम विश्वविद्यालयबाट हिजो एकै दिन विभिन्न संकायका 1377 जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विश्वविद्यालय परिसरमा आयोजित 5 दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो। प्रधानमन्त्री ओलीले कैलालीको गेटा क्षेत्रमा मेडिकल विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरूप कार्य अघि बढ़ाइएको पनि जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म जात जातिका नाममा जनतालाई भाड्ने र विभाजित गर्ने प्रयास भइरहेको बताउनु भएको छ।
जनताको मनलाई भाग्ने विभाजित गर्ने प्रयास भइरहेको छ भनेदेखि जनतालाई टुक्र्याउने काम गर्न कोसिस भइरहेको। केही भूगोलका नाममा, केही धर्मका नाममा, केही जातका नाममा, केही भाषाका नाममा राष्ट्रिय एकतालाई मजबुत बनाउन छोडेर यी चिजहरू सही बाटो होइन, सही तरिका होइन। त्यस कारण हामीले समयानुसार सही तरिकाले जानुपर्दछ।
सुदूरपश्चिम प्रदेश सभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह र राजावादीका नाममा भइरहेका अराजक क्रियाकलापले मुलुक अप्ठ्यारोमा परेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पूर्व राजाले विगतको अनुभवबाट संविधान र कानून अनुसार चल्नुपर्छ भनेर सिकाउनु पर्नेमा त्यसको ठिक विपरीत देशलाई पछाडि फर्काउने प्रयास गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले गत फागुन 7 गते पूर्व राजा शाहले सम्बोधन गरी गलत भाष्य स्थापित गर्न खोजेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देशलाई समुन्नत सुसंस्कृत ढंगले लोकतान्त्रिक विधिबाट संविधान र कानून अनुसार चलाउने कुरामा अवरोध गर्ने कुनै गतिविधि नगर्न पूर्व राजा शाहलाई सचेत गराउनुभयो। वहाँले पूर्व राजा शाहलाई संविधान र कानून अनुसार राजनीतिमा आउन छूट भएको बताउनुहुँदै राजनीति मागेर नपाइने बताउनुभयो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विभिन्न संघ संगठनहरूले हिजो काठमाण्डुमा प्रदर्शन गरेका छन्। मुलुकमा रोजगारी सिर्जना हुन नसकेको, विदेश पलायन बढ़ेको, राष्ट्रियता कमजोर भएको लगायतका मुद्दा उठाएर उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण हिजो दिनभर काठमाण्डुको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको थियो। राष्ट्रिय सभाका सदस्यले महँगी भ्रष्टाचार नियन्त्रण गरेर जनतामा सुशासनको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै सभाका सदस्यले नागरिक र राजनीतिक दल सचेत हुने अवस्था आएको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले राजनीतिक दल र सत्तामा रहने दलले जनताको हितमा काम गरेर नागरिक असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो। सभाका सदस्य जयन्ती देवी राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको भन्दै प्राप्त उपलब्धि नगुमाउन सबै सचेत रही संविधान कार्यान्वयनको बाटोतर्फ दृढतापूर्वक लाग्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले संविधान कार्यान्वयनको बाटोतर्फ दृढतापूर्वक लाग्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले सभाको शून्य र विशेष समयमा सांसदहरूले उठाउनु भएको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अध्यक्ष दाहालले सांसदहरूले उठाउनु भएको शिक्षक आन्दोलन, दलित, आदिवासी, जनजाति र किसानका समस्या एवं सुशासन र सेवा प्रवाहका विषयमा ध्यानाकर्षण गराउनु हुँदै सभामा उपस्थित भई जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्नुभयो। बैठकमा सांसद कमला देवी पन्तले पैतृक सम्पत्तिमा छोरा छोरीको समान हक लाग्ने विषय 2063 सालमा संसदबाट संकल्प प्रस्ताव पास भएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको र मुद्दा गरेर मात्रै पैतृक सम्पत्ति पाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरे पनि सामाजिक संरचनाबाट भइरहेको छोरा र छोरीमा विभेद अन्त्यका लागि बलियो कानून आवश्यक रहेको बताउनुभयो। सांसद जयन्ती देवी राईले छाउपडी, बोक्सी, वादी, दाइजो जस्ता विभिन्न बहानामा महिलाले हिंसा खेप्नु परिरहेको भन्दै यस्ता गलत संस्कृति अन्त्य गर्न अभियानकै रूपमा राज्य र सबै लाग्नुपर्ने बताउनुभयो। सांसदहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाउँदै लोकतन्त्र विरोधी गतिविधि रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले देश बजेट ल्याउने समयमा आइपुगेको देशमा पुँजीगत खर्च 50% पनि हुन नसकेको, राजस्वको निर्धारित लक्ष्यमा पुग्ने अवस्था नरहेको र ऋण बढ़िरहेको अवस्थामा संकट अन्त्यका लागि सरकारले राष्ट्रिय सहमति खोजेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सांसदहरूले अहिलेको शिक्षा प्रणाली सुधारका लागि शिक्षा ऐन तत्काल ल्याउन सरकारसँग माग समेत गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक चैत्र 4 सोमबार 1:15 बस्नेछ। अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज काठमाण्डौमा महिला न्यायाधीश सम्मेलन 2081 हुने भएको छ। सम्मेलनमा पूर्व प्रधान न्यायाधीश तथा न्यायाधीशहरू, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरू गरी 60 जनाको सहभागिता रहनेछ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदान प्रदान गरिनेछ। घरमा बसेर काम गर्ने गृह श्रमिक महिलाहरूले पनि हाल पहिचान खोज्न थालेका छन्। उनीहरूले श्रमको उचित मूल्याङ्कनसँगै सामाजिक सुरक्षा कोषमा पनि आफूहरू आबद्ध हुन पाउनुपर्ने बताएका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
घरमै बसेर पोते उन्ने, बत्ती काट्ने, धूप बनाउने, राडी पाखी, डोको नाम्लो बुन्ने लगायतका काम गर्दै आएका महिलाले सामाजिक सुरक्षा कोषमा आफूहरूलाई आबद्ध गराउन माग गरेका छन्। घर धन्दा सकेर बचेको समयमा गर्ने ती कामहरूबाट महिलाले घर खर्च चलाउने गरेका भए पनि उनीहरूलाई नेपालको कुनै ऐन कानूनले समेट्न सकेको छैन, जसले गर्दा गृह श्रमिक महिलाहरू श्रम शोषणमा समेत पर्ने गरेका छन्। प्रति गोटाका हिसाबले गरिने यस्ता कामहरूको न्यून पारिश्रमिक पाउन पनि मुस्किल छ। 30 वर्षदेखि प्रति गोटाका दरले स्वेटर बुन्दै आउनुभएकी शान्ता लक्ष्मी ताम्राकार।
कानुनमा पनि हामी गृह श्रमिकहरूको पहिचान भयो भने राम्रो हुन्छ, हजुर, हामीलाई सामाजिक सुरक्षामा लगाव।
नेपालको परम्परागत श्रम संस्कृतिलाई हेर्ने हो भने कला कारखानाको अवधारणा आउनुभन्दा अगाडिदेखि नै महिलाले घरमै बसी बाँस, काठ, माटो लगायतका कच्चा पदार्थको प्रयोग गरी सरसामान बनाउने, घर खर्च चलाउने गर्दथे। यो परम्परा आजको औद्योगिक युगमा पनि कायम रहेको छ, तर उनीहरूको पहिचान कतै पनि उल्लेख भएको पाइँदैन। घरभित्रै बसेर गरिने त्यस्ता कामहरूको महत्व रोजगार नपाइरहेका गृहिणी महिला तथा पुरूषका लागि अझ बढ़न थालेको छ। स्थानीय सरकारले उनीहरूको पहिचान खोज्ने, तथ्याङ्क संकलन गर्ने, परिचय पत्र वितरण गर्ने लगायतका काम गरी उनीहरूलाई सम्बोधन गर्न सक्दछ। कानूनी मान्यता पाएमा पारिवारिक गर्जो टार्नेदेखि अनौपचारिक रूपमा अर्थतन्त्रलाई गृह श्रमिकले टेवा दिन सक्नेछन्। लामो समय गृह श्रमिकका रूपमा काम गर्दै शंखरापुर नगरपालिका वडा नम्बर 7 वडा सदस्य निर्वाचित भएकी चन्दा श्रेष्ठ गृह श्रमिकका विषयलाई नगरसभामा लैजाने बताउनुहुन्छ।
जनप्रतिनिधिको हैसियतले पनि म आर्थिक वर्ष 81-82 चाहिँ नगरसभामा पनि नीति नियमहरू बनाउने हामी राख्न खोजिरहेछौँ र उहाँले पनि एक्सेप्ट गर्नु भएको छ।
नेपालमा करिब 22 लाख भन्दा बढी गृह श्रमिक छन्, तर उनीहरूलाई न संविधानले चिन्छ न कुनै ऐन कानूनले नै। गृह श्रमिक महिलाको कामको कानूनी मान्यता, ज्याला निर्धारण र सामाजिक सुरक्षामा आबद्ध गराउन पनि श्रम ऐन संशोधन गरेर समेट्नु पर्ने बताउनुहुन्छ अधिवक्ता गोमा पाण्डे।
श्रम कानूनमा संशोधन गरेर मात्रै गृह श्रमिकले गर्ने कामका कुराहरू र उनीहरूले पाउनुपर्ने सुविधाहरूको कुराहरू आयो भनेदेखि चाहिँ सामाजिक सुरक्षामा जाने एउटा बाटो खोल्छ।
तथ्याङ्क विभागको श्रम सम्बन्धी सर्वेक्षणमा स्वरोजगार सहित गृह श्रमिकको क्षेत्रमा 70% बढी महिलाको योगदान रहेको उल्लेख छ। उनीहरू आफ्नै घरमा बसेर रोजगार सृजना गरिरहेका छन्। घर परिवारदेखि मुलुकको अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने गृह श्रमिक महिलालाई सम्बोधन गर्ने गरी ऐन कानून बनाउन ढिला भइसकेको छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
उप प्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस एमालेको सरकार गठन भएको बताउनु भएको छ। हिजो भोजपुर नगरपालिका वडा नम्बर 4 दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयको 77 वार्षिकोत्सव कार्यक्रममा उहाँले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो। विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढ़ाउन वर्तमान सरकार क्रियाशील रहेको पनि उहाँले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा हिजो आयोजित प्रादेशिक आपतकालीन गोदाम घर हस्तान्तरण कार्यक्रममा उहाँले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति र निर्देशन अनुसार अधिकार हस्तान्तरण गरिएको बताउनुभयो। अब प्रदेश सरकार आफैले विपदको व्यवस्थापन गर्नेछ र केन्द्रसँग सोध्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले केन्द्र सरकारले संरचना मात्र नभई अधिकार पनि हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। जाजरकोटको भेरी नगरपालिका 1 रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय स्थापना गरिएको छ। भूकम्प प्रभावित जाजरकोट, रूकुम पश्चिम र सल्यानका भूकम्प पीड़ितका लागि सो कार्यालय स्थापना गरिएको हो। गृहमन्त्री रमेश लेखकले हिजो कार्यालयको उद्घाटन गर्नुभयो। तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नु परेको तारा एयरले जनाएको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेन्द्र अधिकारीले सन् 2024 डिसेम्बर 4 उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो। हिमाली टूर एण्ड ट्राभल्सले तारा एयर मार्फत 3 जिल्लाको उडान भर्दै आएको थियो। ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नु परेको जनाएको छ। रूकुम पश्चिममा नियमित हवाई सेवा नहुँदा यात्रुहरू समस्यामा परेका छन्। जिल्लामा 2 विमानस्थल भए पनि नियमित उडान सेवा नहुँदा बिरामी, सुत्केरी तथा ज्येष्ठ नागरिकहरू बढ़ी समस्यामा परेका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
सदरमुकाम, मुस्कुट, सल्लेर, चौरजारीमा गरी जिल्लामा 2 विमानस्थल छन्। चौरजारी विमानस्थल लामो समयदेखि बन्द रहेको भए पनि सल्ले विमानस्थलमा भने पछिल्लो 3 महिनादेखि नेपाल एयरलाइन्सका कुनै पनि उडानहरू भएका छैनन्। रुकुम काठमाडौँको रूटमा उडान पूर्ण रूपमा बन्द रहेको भए पनि कहिलेकाहीँ नेपालगंजदेखि रुकुमसम्म निजी एयरलाइन्सका चार्टर उडान हुने भए पनि महँगो भाडा लिइने गरेका छन्। जिल्लामा 2 विमानस्थल भए पनि नियमित उडान सेवा नहुँदा समस्या भइरहेको स्थानीयहरूको भनाइ छ।
पिच नहुँदासम्म प्लेन नियमित थियो, जब पिच भयो त्यसपछि चाहिँ प्लेन रोकिएको अवस्था छ। यहाँको जनताले पाउनुपर्ने आपतकालीन सेवाहरूबाट वञ्चित भएका छन्।
चौरजारीका जनताले एकदमै शास्ति भोगिरहेका छन्।
आज बन्द भएकोले हामी धेरै दुखी पनि छौँ, यो छिटो सञ्चालन गर्नुपर्ने हो।
एकदम मृत्युछायामा छटपटाइरहेका बिरामीहरूको लागि यथाशीघ्र 15-20 मिनटमै नेपालगञ्ज पुर्याएर चाहिँ उपचार गर्ने कुराबाट यहाँका जनताहरू वञ्चित भएका छन्।
रुकुम पश्चिमका दुवै विमानस्थलमा हवाई सेवा बन्द भएको विषयमा नागरिक स्तरबाट सँगै संसदमा समेत कुरा उठिरहेको छ। रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले हवाई सेवा छिटो सुचारू गराउन संसद र सरकारको ध्यान आकर्षण गराउनु भयो।
दुवै विमानस्थलमा यथाशीघ्र उडान सञ्चालन गर्नु निम्ति सम्बन्धित मन्त्रालयको म ध्यान आकर्षण गराउन चाहन्छु।
नेपाल एयरलाइन्स सल्ले स्टेशन प्रमुख प्रेम ओलीका अनुसार प्राविधिक समस्याका कारण केही समयदेखि उडान हुन नसकेको बताउनु भयो। उडान तयारीका लागि कामहरू भइरहेको र छिटै सञ्चालन आउने उहाँको भनाइ छ।
एक दुई हप्ता चाहिँ लाग्ला फिटिङ गर्नु पर्यो, फिटिङ अब दुई तिन महिना पाइलटहरू उडिया छैन, उनीहरूलाई फेरि रिक्रेन्ट तालिम गराउनु पर्छ।
लामो समयदेखि रुकुममा हवाई सेवा बन्द हुँदा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट र सल्यान जिल्लाका स्थानीयहरू प्रभावित बनेका छन्, जसमा सबैभन्दा जटिल परिस्थितिका बिरामी, गर्भवती बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी मारमा परेका छन्। दुर्गम जिल्लाहरूमा हवाई यात्रा जनताका लागि अति आवश्यक भए पनि नियमित हुन सकिरहेका छैनन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ भने वायु प्रदूषण पनि बढ़ेको छ। स्थानीय वायुको प्रभाव र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद विनु महर्जनले बताउनुभयो। मुलुकको केही भागमा हिमपात र हल्का वर्षा भए पनि प्रदूषण हट्ने गरी वर्षा नभएको र अझै दुई तीन दिन यस्तै हुने देखिएको मौसमविद महर्जनले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकासँग इरानी क्षेप्यास्त्रबारे वार्ता नगर्ने बताउनु भएको छ। वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई उहाँले अस्वीकार गर्नुभएको हो। सर्वोच्च नेता खामेनीले वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु नभई अर्को पक्षमाथि कुराहरू थोप्ने भएकाले वार्ताको कुनै औचित्य नभएको बताउनुभयो। खामेनीको यो टिप्पणी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई तेहरानको तीव्र गतिमा अघि बढ़िरहेको आणविक कार्यक्रमलाई नियन्त्रण गर्न र आफ्नो पहिलो कार्यकालमा अमेरिकाले फिर्ता लिएको आणविक सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा पत्र पठाएको स्वीकार गरेको एक दिनपछि आएको हो। अमेरिकी मागहरू सैन्य र इरानको क्षेत्रीय प्रभावसँग सम्बन्धित हुने खामेनीले बताउनुभयो। सिरियामा सुरक्षा बल र पदच्युत राष्ट्रपति बशर अल असदका समर्थकहरूबीच भएको दुई दिनको झडपमा 1,000 भन्दा बढ़ीको मृत्यु भएको एक युद्ध अनुगमन समूहले जनाएको छ। यो सिरियाको 14 वर्ष अघि शुरू भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार 745 सर्वसाधारण मारिएका छन्। तीमध्ये 125 जना सरकारी सुरक्षा बलका सदस्य र 148 जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकु मारिएका छन्। लाटाकिया शहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको पनि अब्जर्भेटरीले बताएको छ। असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहिबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ। सिरियाली सेनाले नियन्त्रण पुनः प्राप्त गरेको आधिकारिक रिपोर्टले जनाएको छ। चीनले वृद्ध वृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृत्रिमता एआई र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ। देश कम जन्मदर र घट्दो श्रम शक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा चीनका नागरिक मामिला मन्त्री लू झियुआनले सो प्रविधिबारे जानकारी दिनुभएको हो। श्रम शक्ति खुम्चिँदै जाँदा सरकारले भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग गरिरहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा 3 करोड़ भन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव नगर्न मन्त्रालयहरूलाई आग्रह गर्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा खानेपानी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरूसँग आइतबार भएको बेग्ला बेग्लै छलफलमा अर्थमन्त्री पौडेलले पूर्व तयारी सकिएका ठूला रूपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र बजेटका लागि प्रस्ताव गर्न जोड़ दिनुभयो। अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनु पर्ने र एक पटकका लागि बिउ पुँजी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। चितवन जिल्लामा उत्पादित दूधको गुणस्तर उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सञ्चालनमा आएको छ। चितवन जिल्ला दूध उत्पादक सहकारी संघले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन मिल्की वे परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो। जिल्लामा उत्पादित दूधको बजारीकरण गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको छ। संघका अध्यक्ष किशोर बगालेले परियोजना मार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपाईको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पुर्याउने, यन्त्र उपकरणको प्रयोग बढाउने र बजार व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिइएको छ। परियोजना सञ्चालनमा आएसँगै जिल्लामा रहेका 115 दुग्ध उत्पादक सहकारी संस्था र त्यसमा आबद्ध किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। परियोजनामा सहकारी गरेको हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डाक्टर केशव शाहले नेपाललाई दूधमा आत्मनिर्भर बनाउनका लागि हेफरले काम गरिरहेको जानकारी दिनुभयो। जिल्लामा हाल दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको र त्यसमध्ये 1,50,000 लिटर दूध जिल्ला बाहिर बिक्री हुने गरेको छ। यो साताको कारोबारको पहिलो दिन नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेको छ। यस दिन बजारको कारोबार रकम पनि घटेको छ। आइतबार नेप्से परिसूचक 46.33 अंकले घटेर 2,772.10 को बिन्दुमा झरेको छ। आइतबार बजारमा 315 कम्पनीहरूका 2,27,26,283 किता शेयरहरू 10,09,36,54,000 रुपियाँमा किनबेच भएका छन्। 12 पर्साका किसानहरूले विगत केही वर्षदेखि नगदे बालीको रूपमा मकै खेती गरेर राम्रो आमदानी गर्दै आएका छन्। 12 र पर्सामा खाद्य बालीका रूपमा मकै बाली तेस्रो स्थानमा रहेकोले हिउँदे, बर्खे र बसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले जानकारी दिनुभयो। पर्सामा गत वर्ष विभिन्न जातका हिउँदे मकै 3,350 हेक्टर क्षेत्रफलमा खेती गर्दा 27,440 मेट्रिक टन मकै उत्पादन भएको थियो भने यस वर्ष 14,490 हेक्टर जमिनमा 86,695 मेट्रिक टन मकै उत्पादन भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले वुमेन्स डे टी20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगण्डामाथि रोमाञ्चक जित निकालेको छ। आइतबार सम्पन्न खेलमा नेपाल एक विकेटले विजयी भएको हो। नेपाल पहिलो खेलमा नामिबियासँग 6 विकेटले पराजित भएको थियो। युगण्डाले भने हङकङलाई 8 विकेटले पराजित गरेको थियो। युगण्डाले प्रस्तुत गरेको 76 रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा 9 विकेट गुमाउँदै पूरा गरेको हो। त्यसअघि एन्टिबे क्रिकेट ओभरमा पहिला ब्याटिङ थालेको युगण्डाले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 76 रनको एकफल तयार पारेको थियो। सङ्कटा फुटबल क्लबले कठिन जितसहित एन्फा यु 16 युथ लिग सकाएको छ। साधुबाट स्थित एन्फा मैदानमा आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा सङ्कटाले साधुबाट युथ क्लबलाई 1-0 गोलले हराएको हो। जितसँगै सङ्कटाले 20 खेलबाट 41 अङ्क पुर्याए। सङ्कटा तेस्रो स्थानमा छ। यद्यपि 39 अङ्क रहेको फ्रेन्च क्लबले एक खेल कम खेलेको छ। साधुबाट भने 17 अङ्क सहित 8 स्थानमा रहेर लिग सकायो। सङ्कटाको जितमा क्रिस्टा भण्डारीले गरेको गोल निर्णायक रह्यो। विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आइतबार भैरवा स्थित एक्स्ट्रा ट्रेक ओभरमा एपीएफले बागमती प्रदेश विरूद्ध 100 रनको फराकिलो जित दर्ता गर्यो। एपीएफले प्रस्तुत गरेको 175 रनको लक्ष्य पछ्याएको बागमती 28.3 ओभरमा 74 रनमै समेटियो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले 44 ओभरमा सबै विकेट गुमाउँदै 174 रनको युफल तयार पारेको थियो। अर्को खेलमा कर्णाली प्रदेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेश विरूद्ध 79 रनको सहज जित निकालेको छ। आइतबार दाङको लौमय क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको 156 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 21 ओभरमा 76 रनमै समेटियो। त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले 40.4 ओभरमा सबै विकेट गुमाउँदै 155 रनको एकफल तयार पारेको थियो। लुम्बिनी प्रदेशले प्रतियोगितामा सुखद शुरूआत गरेको छ। आइतबार भैरवा स्थित सिद्धार्थ रंगशालामा लुम्बिनीले कोशी प्रदेश विरूद्ध 26 रनको जित निकाल्यो। लुम्बिनीले प्रस्तुत गरेको 209 रनको लक्ष्य पछ्याएको कोशी 42.4 ओभरमा 182 रनमा समेट्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले 48 ओभरमा सबै विकेट गुमाउँदै 208 रनको योगफल तयार पारेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.7 डिग्री सेल्सियस र वर्षा 1.5 मिलिमिटर भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:20 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जात जातिका नाममा जनतालाई भाड्ने र विभाजित गर्ने प्रयास भइरहेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको चासो। संविधान र कानून विपरीतका गतिविधि नगर्न आग्रह। महँगी र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण। सुदूरपश्चिम विश्वविद्यालयबाट विभिन्न संकायका 1377 विद्यार्थी दीक्षित। पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च। र इरानी क्षेप्यास्त्रबारे अमेरिकाले अघि सारेको वार्ता प्रस्ताव इरानद्वारा अस्वीकार। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा हुनेछ। हवस्त, नमस्कार।